शिफात का बयान में से हमारा टॉपिक है हसूल शिफात वाले खसूसी आमाल कि वो कौन से आमाल हैं जिनको करने के बाद एक इंसान को उम्मीद रखनी चाहिए कि अल्लाह सुबहाना ताला उसकी शिफात का कोई ना कोई इंतज़ाम करेंगे। और हकीकत है कि मौजू के अतबार से ये बहुत अहम मौजू है। मुझे इसको पढ़ने के बाद जो फील हुआ है वो ये था कि दूसरों की सिफारिश की उम्मीद लगाने से बेहतर है कि आप ख़ुद अपना भी कुछ इंतज़ाम कर लें। आइए इन अमाल को जमा करते हैं और इसकी लिस्ट बनाएंगे और फिर हम अपने लिए भी इसमें से अमल की बातें लेंगे इंशाअल्लाह ताला। खसूल शिफात वाले खसूसी अमाल। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की शिफात के नतीजे में जन्नतुल फिरदौस में दाखिल होने वाले मुसलमानों में दो किस्म के लोग होंगे। ये बड़ा अहम नुक्ता है। पहली किस्म के लोग कौन हैं? जो जहन्नुम में दाखिल हुए बग़ैर मुख्तलिफ औकात में जन्नत में जाएंगे। अल्लाहुम्मा जअलना मिन्हुम। सुना आपने कि जहन्नुम में नहीं दाखिल होंगे, अल्लाह सुब्हान तआला उससे पहले ही उनकी सिफारिश का कोई ना कोई बंदोबस्त करेंगे। दूसरी किस्म उन लोगों की होगी जो अपने गुनाहों की सज़ा भुगतने के लिए पहले जहन्नुम में जाएंगे और फिर मुख्तलिफ औकात में जहन्नुम से निकल कर जन्नत में दाखिल होंगे। अल्लाहुम्मा ला तजअलना मिन्हुम। अब हम इन दोनों को फिर सब कैटेगराइज करेंगे। पहली किस्म जहन्नुम में नहीं जाएंगे, दूसरी जाएंगे। अब जो जहन्नुम में नहीं जाएंगे उनके चार मुख्तलिफ ग्रोह हैं। कौन लोग हैं जो जहन्नुम में नहीं जाएंगे, तो हमें इस मौजू को बड़े गौर से सुनना है क्योंकि हमने इसी में इंशाल्लाह शामिल होना है। पहला खुशनसीब गिरोह वो होगा जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शिफात से बिला हिसाब किताब जन्नत में दाखिल होगा। अल्लाह हमें उनमें करते हैं, क्योंकि जब हिसाब किताब का पटारा खुल गया फिर निजात का कोई रास्ता नहीं है, बहुत मुश्किल होगी। और हज़रत आयशा की एक रिवायत से ये बात हम तक पहुँचती है कि अल्लाह के नबी ने फरमाया कि आयशा जिसका हिसाब शुरू हो गया वो फंस गया। मनाक्षा कहते हैं इसको, यानी वो फंस जाएगा जिसको अल्लाह ने देखा और कहा जा। जैसे आपको इमिग्रेशन से या सामान लेते हुए देते कोई कि ओके यू कैन गो, स्कैनर से गुजरा आपका सामान, जाइए, और जिसका कागज रख खोलें हाँ इसमें रखा क्या है, तो हो सकता है दोबारा आप सेटी ना कर सकें। बहुत दुआ करनी चाहिए कि अल्लाह मस्तुर औरातीना वाह मेरो आतीना, कि अल्लाह हमारे ऐबों को छुपाई रख। दुनिया में भी तूने हमारा बहुत कुछ छुपाया हुआ, आखिरत में भी छुपा दे। तो पहली किस्म नबी सल्लम की शिफात से बेहिसाब, ये टॉप मोस्ट पे होंगे, यानी ये सबसे ऊपर लोग होंगे। दूसरे ग्रोह में शामिल वो लोग होंगे जिनका हिसाब किताब होगा लेकिन इनके आमाले सालेहा मीज़ान में भारी होंगे। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की शिफात से ये खुश नसीब गिरोह भी सीधा जन्नत में दाखिल होगा। अपनी टर्म में लिख लें कि पहले वो थे कि जिनका बैग खुला ही नहीं, दूसरे वो जिनका खुला लेकिन कुछ गड़बड़ नहीं थी, कहा जाओ, ये दूसरी किस्म। तीसरे गिरोह में वो लोग शामिल होंगे जिनकी नेकियाँ और बुराइयाँ बराबर बराबर होंगी। ये लोग पहले मुकाम आराफ में ठहराए जाएंगे। आराफ जन्नत और जहन्नुम के दरमियान एक ऊंचा मुकाम है जहाँ ना जन्नत की नेमतें होंगी ना जहन्नुम का अजाब। अस्हाबे आराफ वहाँ क़याम के दौरान अल्लाह ताला से रहमत तलब करते रहेंगे। ये लोग भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शिफात से जन्नत में दाखिल होंगे। इसको आप लिख लीजिए पोस्टपोन, ज़रा आप लाइन में लग जाएं, हम दूसरों को फारिग करके आपसे बात करते हैं, ये टर्म होगी। ज़ाहिर इंतज़ार तो मुश्किल है लेकिन अजाब नहीं होगा, यानी लिख लें इस ग्रोह को, इंतज़ार तो होगा अजाब नहीं होगा। वेटिंग पीरियड था, पता नहीं क्या होना है क्या नहीं होना, लेकिन हुआ कुछ नहीं, ये मुराद है। चौथा गिरोह वो लोग, इस गिरोह में वो लोग शामिल होंगे जिनकी नेकियां बुराइयों से कुछ कम होंगी। इनका जहन्नुम में जाना तय हो जाएगा लेकिन आपकी शिफात के नतीजे में ये लोग भी जहन्नुम से बचा लिए जाएंगे और जन्नत में दाखिल कर दिए जाएंगे। वल्लाहु आलम बिस्सवाब, यानी ये फैसला होने के बावजूद भी, या कह लीजिए कि अनाउंस होने के बावजूद भी, इनको जहन्नुम में नहीं भेजा जाएगा। अगर आप देखें तो दुनिया में भी ये चारों कैटेगरीज हर मैदान में होती हैं। हम दुनिया में भी क्या चाहते हैं, हम कहीं जाएं सबसे प्रोटोकॉल मिले, कोई हमें लाइन में ना लगने दे, कोई हमारा काम खुद ही कर दे, ऐसे ही है ना। आप कोई एक वीज़ा प्रोसेस सोच लें किसी एम्बेसी में जाने का, खुशकिस्मत वह जिनको घर बैठे मिल जाए। लोग कहते हैं हम तो कहीं गए भी नहीं, हमें तो हमारा पेपर मिल गया, तो ये हैं बग़ैर हिसाब के। तो तो उसने कहते एप्लीकेशन डाली थी, एक दिन गए थे सबमिट करा के आए, हो गया वीज़ा मिल गया। ये दूसरा गिरोह है। तीसरा वो है जिनको उन्होंने कहा इंतज़ार कीजिए, 2 माह इंतज़ार कराया, 3 माह कराया, फिर दे दिया। चौथा गिरोह मिसाल से ले ले कि उन्होंने कहा नहीं होना, रिजेक्शन लेटर आ गया, आप नहीं जा सकते उम्रे पे। लेकिन फिर एकदम आ गया, चले जाएं जी, हो गई जगह, जो आपका प्रॉब्लम था वो ख़त्म हो गया। लेकिन ये चारों गिरोह अल्हम्दुलिल्लाह आज कह लें कि उम्रे पे चले जाएंगे या कल जन्नत में चले जाएंगे। और अल्लाह हमें पहलों में तो कर ही दे, आखिर तक में तक कोई सूरत ना हो तो हमें अल्लाह कम अज़ कम इन चार में से किसी एक से महरूम ना करें। अब है दूसरी किस्म। दूसरी किस्म के लोगों में वो मुसलमान शामिल होंगे जिन्हें अपने गुनाहों की सज़ा भुगतने के लिए कम या ज़्यादा वक्त के लिए पहले जहन्नम में जाना पड़ेगा और फिर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की शिफात हासिल होने पर जहन्नम से निकाल कर जन्नत में दाखिल किया जाएगा। पहली शर्त क्या? गुनाहों की सज़ा भुगतने के लिए थोड़ी या ज़्यादा देर के लिए जहन्नम में जाएंगे, ठीक है, फिर सिफारिश हो जाएगी तो निकाल दिए जाएंगे। कम गुनाह वालों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शिफात जल्द नसीब होगी और ज़्यादा गुनाहों वाले लोगों को आपकी शिफात देर से नसीब होगी, हत्ता के सबसे आखिर में आपकी शिफात इन लोगों को नसीब होगी जिनके दिल में राय बराबर या इससे भी कम ईमान होगा। बात वाज़ है? यानी दूसरी वो किस्म है कि जिनको थोड़ी देर जहन्नुम में डालने के बाद निकाला जाएगा। छोटे छोटे गुनाह थे तो हो सकता है 1 महीने बाद, सिर्फ समझने के लिए कह रहे हैं, किसी को 1 साल बाद, किसी को 5 साल बाद, और जिनके बहुत गुनाह थे आखिर में बस एक छोटा सा ईमान का ज़र्रा था तो हो सकता है 50 साल बाद निकाल दिया जाए, लेकिन जलना तो है। और आप जहन्नुम में जलने को सिर्फ देख लीजिए, एक छोटा सा पायलट फ्लेम चलाकर उस पर उंगली रखें। और हदीस में आता है कि जहन्नुम की आग इस दुनिया की आग से 69 टाइम ज़्यादा भारी है, यानी ये 70वां हिस्सा है जहन्नुम की आग का। सहाबा में से किसी ने कहा कि यही काफ़ी थी जलाने को, तो यही काफ़ी थी, तो 70 गुना इससे ज़्यादा होगी तो क्या होगा। और यहाँ तक रिवायत आती है कि अगर जहन्नमियों को जहन्नुम से निकाल कर दुनिया की आग में डाल दिया जाए तो आराम से सो जाए, वो इतना हाई टेम्परेचर बर्दाश्त कर चुके होंगे। तो अल्लाह ताला आपको मुझे हमारी नस्लों में किसी को एक लम्हे के लिए भी जहन्नुम में ना डाले। इस बहस से 2 बातें मालूम होती हैं। नंबर 1, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शिफात किसी भी शख्स को ईमान और अमल साले से बेनियाज नहीं कर सकती, ये हाईलाइट कर लें। यानी शिफात के भरोसे पे ईमान और अमल साले छोड़ नहीं सकते, ठीक है। और दूसरी बात, शिफात का तमाम तर दारोमदार ईमान और अमल साले पर होगा, जिसका जितना ईमान कवी और अमाले सालिया कसीर होंगे उतनी जल्दी वो आपकी शिफात से फैज़याब होगा, और जिसका ईमान और अमाले सालिया जितने कम होंगे वो उतनी ही देर से आपकी शिफात से फैज़याब होगा। यूँ तो हर छोटे से छोटा नेक अमल मोमिन को आपकी शिफात से करीब तर करने वाला है, लेकिन चंद अमाल ऐसे हैं जिनकी पाबंदी करने पर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने शिफात का वादा फरमाया। रसूल रहमत की शिफात से जल्द अज जल्द फैजाब होने के ख्वाहिशमंद लोगों के लिए ये अमाल दुनिया की हर मता से ज़्यादा कीमती होने चाहिए। मुख्तसरन इसका तस्करा करते हैं। यानी अमाल तो एक जनरल टर्म थी ना, अब अमाल में से भी वो अमाल जिस पे ज़्यादा उम्मीद की जाती है कि अल्लाह के नबी की शिफात होगी। पहली चीज़ है कुरान पाक की कसरत से तिलावत का अहतमाम। आपका इरशाद मुबारक है, क़यामत के रोज़ कुरान मजीद अपने पढ़ने वाले के लिए सिफारशी बनकर आएगा, सही मुस्लिम की रिवायत। तो कुरान पाक की तिलावत का अहतमाम करना चाहिए। आज के दौर में अब ये भी कम हो रहा है, पहले तो घरों में एक ट्रेडिशन थी, चले रिलीजियस तो थी ही बात, रिवायत थी कि फजर के बाद एक सफारा ज़रूर पढ़ना है, एक सफ़ा ज़रूर पढ़ना है। और नानियाँ दादियाँ तहज्जुद से कुरान पढ़ना शुरू होती थी। जब से मैं कहती हूँ स्क्रीनें आ गईं, लोग उन चीज़ों से गाफिल हो गए। ये बहुत कुरान में आता है, सूरह बनी इसराइल में, इन्ना कुरान अल-फज्री काना मशहूदा, कि फजर का कुरान पेश किया जाने वाला है। तो लिहाजा कसरत से करें, और आप देखिए कि आप अपने लिए भी लें, वक्त को मैनेज करें। तो हमारे पास छोटे छोटे इंटरवल्स होते हैं। पहले दौर में तो क्या मुश्किल थी, कुरान पाक खोल लें, निशानी रखें, लोग बड़े प्रोटोकॉल से पढ़ते थे क्योंकि मुश्किल होता था। अब तो आपके मेरे फ़ोन में कुरान है, आप गाड़ी में बैठी, रोज़ एक ही रास्ते से गुजरते हैं और बाहर कोई इतने खूबसूरत मनाजर नहीं है, किसी न किसी रेड़ी ने टांगे को धक्का ही दिया होना है, कुरान खुल के पढ़े। जैसे आप में से जो लोग अब लाहौर सिटी से यहाँ आए हैं, कमोबेश 1 घंटा तो लगा ही होगा ना, ऐसे ही है ना। अब आप गाड़ी में बैठी, जिच विच हो रही हैं, देर हो रही है, परेशान है, रश है, गाड़ी भी अब कोई नहीं चला रही, कोई और चला रहा है, अपना फ़ोन खोलें, कुरान है, शुरू कर दें। कोई सूरत शुरू की, आखिर की, ये इतनी बड़ी दौलत है कि आप देखेंगे कि आपके बच्चे देखेंगे ना, माँ है घर में, सब बैठे हैं, फारिग वक्त है, कुछ करें तो अम्मी बैठ के कुरान से थोड़ा सा ऊंची बात से पढ़ने लगी। ये कंटेजियस चीज़ है, इसका असर ज़रूर दूसरे पे जाता है। तो आप अगर आज तक इस तरह नहीं करते थे, बहुत रस्मी तरीके से, बहुत दुपट्टा सर पे ओढ़ के, एहतमाम से रेहल खोल के पढ़ना, ये एक ख़ास प्रोटोकॉल है। इस प्रोटोकॉल से ज़रा सा हट के अगर आप कैजुअल बीइंग ज़िंदगी में कुरान को लाएंगी, आपके बच्चों को एक हिडन मैसेज मिलेगा कि हम क्या वक्त ज़ाया कर रहे हैं और हमारी माँ क्या करती हैं। तो इसका एहतमाम, और कुरान सिफारिश करे तो उसकी कबूल ना होगी। यहाँ से एक और बात भी नोट करें कि हम अमूमन अपने कल्चर के एतबार से इंसानों की सिफारिश की उम्मीद रखते हैं ना, जिसमें सबसे पहले नबी सल्लम, फिर नेक लोग, बुज़ुर्ग है, लेकिन पहली ही चीज़ हमें एक बेजान चीज़ बज़ाहर, यानी कुरान। अभी आपका मुसहफ आपके हाथ में है, कल ये ज़ुबान रख के बोलेगा अल्लाह इसको माफ़ कर दे, ये सारा दिन कुरान से जुड़ी रहती थी, तो क्या अल्लाह इसकी नहीं सुनेगा? तो लिहाजा कुरान से दोस्ती करनी है। दूसरी चीज़, सूरत बकरा और आले इमरान की तिलावत, यानी कुरान पूरा ही, लेकिन तख़सीस के साथ अगर ख़ास चीज़ नियत दिल में रख के करें तो सूरत बकरा और आले इमरान है। इसकी दलील क्या है? अल्लाह के नबी का इरशाद मुबारक है, ये दोनों सूरतें अपने पढ़ने वालों के हक में अल्लाह ताला से झगड़ा करेंगी, मुस्लिम की रिवायत है, यानी अल्लाह ताला से सिफारिश करेंगी कि या अल्लाह इसके गुनाह मुआफ़ फरमा और इसे जन्नत में भेज दे। ठीक है, अब झगड़े से मुराद क्या? लड़ाई होगी, यानी दे विल फाइट फॉर यू, जैसे एक लॉयर फाइट करता है ना आपके हक के लिए। तो ये सूरतें आपके बारे में अल्लाह ताला को कहेंगी कि इसको बख्श दें, इसको जन्नत दे दें। तो ये एक ख़ास चीज़ है जो इन दो सूरतों के साथ है। अब आप कहेंगे अच्छा ये दोनों सूरतें तो बहुत लंबी हैं, क्या करें? तो बड़ा आसान तरीका है, शुरू से शुरू कर दें, जहाँ जिस वक्त भी कभी भी छोड़ें वहाँ निशानी रख लें, अगली दफ़ा उसी दिन या अगले दिन पढ़ें तो उससे आगे पढ़ लें, सुबह में पढ़ी थी तो शाम को थोड़ी सी और पढ़ लें, तो फिर उसके बाद आगे से आगे कर दें। यानी ये जो हमारा कॉन्सेप्ट है ना, रोज़ सूरह बकरा पूरी करनी और ये नहीं हो रही तो हम पढ़ ही नहीं रहे, ये मतलब नहीं है इसका। बस शुरू कर दें, अगर आप आज एक रुकू पढ़ लिया, कल दो पढ़ेंगे, कभी मौका मिले एक रुक भी पढ़ देंगे, 3-4 दिन में आपकी एक सूरत भी पूरी हो सकती है। और अगर आप में ताकत है, हिम्मत है, खुशू है, तो पूरी भी पढ़ लो, कोई हरज की बात नहीं है, ये तो फिर आपके अपने मामूल पे है। और याद रखें कि जितना खाना हजम होता जाता है उतना और खाया जाता है। कुरान मजीद पढ़ने का दिल किसको चाहता है? जो पहले से कुरान पढ़े हुए ईमान और उसकी एनर्जी को अमल साले में बदल चुका हो। इसमें मैंने कई दफ़ा मिसाल दी है गाड़ी की, कि गाड़ी में और पेट्रोल कब डालते हैं? जब पिछला ख़त्म हो चुका हो। पिछला कब ख़त्म होता है? जब चलाएंगे गाड़ी में पेट्रोल भरें और उसको गैरेज में बंद कर दें, महीना पड़ी रहे, 6 महीने पड़ी रहे, नहीं चलेगी। ये हमारा कुरान से जोड़ क्यों नहीं है? ये मैंने सूरत यूनुस के शुरू में शायद पीरुल जन्ना में मिसाल दी थी कि सहाबा पूरा हिज पढ़ लेते थे एक दिन में, यानी 7 दिनों में कुरान। वजह कि पहले में से जो मिला वो 7-7 अमल सवाले में यूटिलाइज हो रहा था, टैंकी ख़त्म हुई और आके पढ़ जाते थे। हमारा अभी पहले स्टक हुआ होता है, इसलिए हमसे पढ़ा नहीं जाता। ठीक है, तो लिहाजा ये दोनों सूरतों की बात। तीसरी चीज़, सूरत मुल्क की तिलावत कसरत से। आपने फरमाया सूरत मुल्क अपने पढ़ने वालों के हक़ में सिफारिश करती रहेगी, हत्ता कि अल्लाह ताला इसे बख्श देंगे। इब्ने माजा की रिवायत है, और मेरा नहीं ख्याल कि आप में कोई बहन भी ऐसी होंगी जो रात को सूरत मुल्क ना पढ़ती हों या कम अज़ कम सुनती ना हो। अगर नहीं सुनते थे, नहीं पढ़ते थे, तो आज से नियत कर लें। 30 आयतें, छोटी छोटी आयतें, रोज़ की एक आयत याद करें, पूरे महीने में याद हो जाएगी सूरत इंशाल्लाह। चौथी चीज़, तहज्जुद का अहतमाम। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने एक सहाबी को नसीहत फरमाई थी कि मेरी सिफारिश करने के लिए ज़्यादा से ज़्यादा नवाफिल अदा किया करो, सही मुस्लिम की रिवायत है, और नफिल नमाजों में से तहज्जुद की नमाज सबसे अफसल है, ये मुस्लिम की रिवायत है। याद आपको वो हदीस, एक सहाबी ने पूछा था अल्लाह के नबी कि मैं आपको जन्नत में देखना चाहता हूँ, आपका साथ जाता हूँ। तो आपने क्या कहा था? फाइनली अला बिकसरत सुजूद, कि मैं तेरे लिए दुआ करूँगा लेकिन तू मेरी दुआ की मदद कर कसरत से, सजदों से। तो तहज्जुद जो है ये एक बहुत बड़ा अमल है। फिर इसके बाद पांचवा अमल, सुबह शाम 10-10 मरतबा दुरूद शरीफ पढ़ना। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद मुबारक है, जो शख्स 10 मरतबा सुबह और 10 मरतबा शाम मुझ पर दुरूद भेजेगा, قیامت کے روز اسے میری شفاعت حاصل ہوگی، طبرانی کی روایت ہے۔ اور درود شریف کے بارے میں یہ بات بھی ذہن میں رہے کہ شفاعت کا یہ وعدہ صرف اس آدمی کے لیے ہے جو مسنون درود شریف کا وظیفہ کرے۔ خود ساختہ درود، مثلا درود تاج، ماہی، لکھی وغیرہ پڑھنے سے نہ تو شفاعت حاصل ہوگی نہ کوئی دوسرا فائدہ ہوگا، بلکہ روزے قیامت غیر مسنون درود پڑھنا باعث وبال بن سکتا ہے۔ سب سے افضل درود شریف درود ابراہیمی ہے جو نماز میں پڑھا جاتا ہے۔ اگر اس کا اہتمام کیا جا سکے تو بہت زیادہ اجر و ثواب اور خیر و برکت کا باعث بھی ہوگا۔ لیکن وقت کی کمی کے باعث اگر کوئی شخص اللہم صلی علی محمد وعلی آل محمد کا وظیفہ بھی کر لے تو امید ہے کہ وہ بھی رسول رحمت صلی اللہ علیہ وسلم کی شفاعت سے فیض یاب ہوگا انشاءاللہ۔ آپ دیکھیے، درود پڑھنا بھی ایک بہت بڑی اللہ تعالیٰ کی رحمت ہے ایک بندے کے اوپر۔ تو صبح شام کتنے منٹ لگیں گے یہ پڑھنے میں، اللہم صلی علی محمد، اتنا بھی ہے؟ آپ نے دیکھا ہوگا بکس میں صبح شام کی دعاؤں میں 10 مرتبہ اللہم صلی علی محمد، اتنا کہنے پر بھی اجر ہے۔ لیکن شیطان کا نام لے کر ہم برائی کرتے ہیں، لیکن وہی ہمیں یہ بھی مشکل کر دے گا۔ اتنا سا پڑھنا مشکل ہے، ویسے سارا دن اول فول باتیں کرتے رہیں گے۔ آپ دیکھیں انگلیوں پہ گنے، شاید ود ان 2 منٹس آپ 10 دفعہ پڑھ لیں گے، ٹھیک ہے؟ چھٹی چیز، اذان کے بعد نبی اکرم صلی اللہ علیہ وسلم کے لیے دعا مانگنا۔ آپ کا ارشاد مبارک ہے، جو شخص اذان سن کر یہ دعا مانگے، اللہم رب ہذہ الدعوۃ التامۃ والصلاۃ القائمۃ آتی محمدا الوسیلۃ والفضیلۃ وبسو مقام محمودا الذی وعدتہ، اے اللہ اس توحید کی مکمل دعوت اور قائم ہونے والے نماز کے رب محمد صلی اللہ علیہ وسلم کو وسیلہ، بزرگی اور مقام محمود عطا فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے۔ قیامت کے روز اس آدمی کی شفاعت کرنا، یہ اس آدمی کے لیے شفاعت کرنا میرے ذمہ ہوگا، بخاری کی روایت ہے۔ دیکھیے، اللہ کے نبی صلی اللہ علیہ وسلم اتنی بڑی انشورنس دے رہے ہیں آپ کو مجھے۔ ہم دنیا میں چھوٹی چھوٹی امیدوں پہ انشورنس کمپنیوں کے کتنے جال میں پھنس جاتے ہیں، یہ ہو گیا تو ہم کوریج دیں گے، یہ ہوگا تو وہ، تو کیا کریں گے اس کو چھوڑیں۔ لیکن اللہ کے نبی کہہ رہے ہیں کہ آئی ول ٹیک کیئر آف دیٹ، تو کتنی بڑی بات ہوگی۔ پھر ساتویں چیز، 3 مرتبہ جنت کا سوال کرنا۔ آپ کا ارشاد مبارک ہے، جو شخص 3 مرتبہ اللہ تعالیٰ سے جنت کا سوال کرے گا اس کے لیے جنت سفارش کرے گی، یعنی اللہم انی اسألک الجنہ، کسی زبان میں بھی کر لے، لیکن جیسے اللہم اجرنی من النار ہے تو اللہم انی اسألک الجنہ تھا۔ پھر 8ویں بات، 3 مرتبہ جہنم سے پناہ مانگنا۔ آپ کا ارشاد مبارک ہے، جو شخص 3 مرتبہ جہنم سے پناہ مانگے اس کے لیے جہنم سفارش کرتی ہے۔ ابن ماجہ، کیا سفارش کرتی ہے؟ کہ یہ میرے میں آنا ہی نہیں چاہتا تو آپ اس کو مجھ سے دور رکھیے۔ 9ویں چیز، مدینہ میں قیام کے دوران مصائب پر صبر کرنا۔ رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد مبارک ہے، جو شخص قیام مدینہ کے دوران آنے والے مصائب پر صبر کرے گا میں اس کے لیے سفارش کروں گا، مسلم کی روایت ہے۔ تو یہ 9 اعمال ایسے ہیں جو قیامت کے روز انسان کی شفاعت کا باعث بنیں گے۔ آپ، یہ ہر انسان کے اپنے ظرف اور اپنے اپنے ذوق کی بات ہے کہ وہ سمندر سے دریا حاصل کرتا ہے یا فقط چند قطروں پر اکتفا کرتا ہے۔ کیا سمجھ آیا؟ اعمال جن پہ حدیث سے سمجھ آتی ہے بات بات شفاعت کی، وہ یہ 9 ہیں، اور اگر اور بھی ڈھونڈیں گے تو اور بھی مل جائیں گے۔ تو آپ دیکھیے، جب یہ عمل کیے ہوں گے تو انسان امید تو رکھ سکتا ہے، باقی تو پھر اللہ تعالیٰ بندے کے ساتھ جس طرح کا بھی معاملہ کرنے چاہیں۔ یہ سارا کچھ، یہ جو کچھ ابھی تک ہم نے پڑھا، یہ اللہ کی نعمت ہے نا، تو نعمت پر شکر واجب ہے۔ کیسے؟ آئیے دیکھیے، اللہ تعالیٰ نے ہر انسان پر بے حد و حساب انعامات کیے ہیں۔ بہت سی نعمتیں ایسی ہیں جو اللہ تعالیٰ نے انسان کو بن مانگے عطا فرمائی ہیں، لیکن بہت سی نعمتیں ایسی ہیں جو اللہ تعالیٰ نے ہر انسان کو مانگنے کے بعد عطا فرمائی ہے۔ آنکھ، ناک، کان، دل، دماغ، ہاتھ اور پاؤں وغیرہ، ایسی نعمتیں ہیں جو اللہ تعالیٰ نے بلا استثناء، بلا استثناء کہتا ہے ود آؤٹ اینی ایگزمپشن، ہر انسان کو بن مانگے عطا فرمائی ہیں۔ اتنی قیمتی نعمتیں ہیں کہ اللہ تعالیٰ نے قرآن مجید میں ان کا ذکر کرتے ہوئے ارشاد فرمایا، وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْأَبْصَارَ وَالْأَفْئِدَةَ لَعَلَّكُمْ تَشْكُرُونَ، اللہ نے تمہیں کان، آنکھ اور دل عطا فرمائے تاکہ تم لوگ شکر ادا کرو۔ سورۃ نحل آیت 78 ہے۔ بہت سی نعمتیں ایسی ہیں جن پر بنی 9 انسان کی زندگی کے قیام اور بقا کا انحصار ہے، مثلا سورج، چاند، ستارے، دریا، سمندر، پہاڑ، حجر، شجر، ہوا، پانی وغیرہ۔ یہ نعمتیں بھی لائق شکر ہیں۔ ارشاد باری تعالیٰ ہے، وَلَقَدْ مَكَّنَّاكُمْ فِي الْأَرْضِ وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِشَ قَلِيلًا مَا تَشْكُرُونَ، بے شک ہم نے تمہیں زمین میں رہنے کے لیے جگہ دی اور اس میں تمہارے لیے سامان زندگی مہیا کیا، لیکن تم لوگ کم ہی شکر کرتے ہو۔ آراف سورت ہے نمبر 10 آیت کا۔ یہ ساری نعمتیں وہ ہیں جو اللہ تعالیٰ نے مسلمانوں اور کافروں کو یکساں طور پر عطا فرمائی ہیں، اتنی کثیر تعداد میں فرمائی کہ ان کا شمار ممکن نہیں۔ ارشاد باری تعالیٰ ہے سورت نحل آیت 18، وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اگر تم اللہ کی نعمتوں کو شمار کرنا چاہو تو ان کا شمار نہیں کر سکو گے۔ ان ساری نعمتوں سے بڑھ کر وہ نعمت ہے جو اللہ نے صرف مسلمانوں کو عطا فرمائی ہے، وہ ہے ایمان کی نعمت۔ اللہ پر ایمان، رسولوں پر ایمان، کتابوں پر ایمان، فرشتوں پر ایمان، تقدیر پر ایمان اور جنت اور جہنم پر ایمان۔ ایمان کی نعمت عطا فرمانے کے بعد اللہ تعالیٰ نے امت پر جو احسان عظیم کیا ہے وہ یہ ہے کہ انہیں ایسے نبی کی امت میں پیدا فرمایا جو دنیا اور آخرت میں تمام انبیاء کے سردار اور امام ہیں۔ قیامت کے روز شفاعت کی ابتدا ہوگی، آپ ہی کی شفاعت سب سے پہلے سنی جائے گی، آپ ہی کی شفاعت سب سے پہلے قبول کی جائے گی، آپ ہی کی شفاعت سے جنت کا دروازہ کھولا جائے گا، آپ ہی کی شفاعت سے اہل ایمان کا سب سے پہلا خوش نصیب گروہ بلا حساب کتاب جنت میں جائے گا، آپ ہی کی شفاعت سے اصحاب اعراف جنت میں داخل کیے جائیں گے، آپ ہی کی شفاعت سے بہت سے مسلمان جن کے بارے میں جہنم کا فیصلہ ہو چکا ہوگا جنت میں داخل کیے جائیں گے، اور آپ ہی کی شفاعت سے کبائر کے مرتکب جہنم سے نکال کر جنت میں داخل کیے جائیں گے، آپ ہی کی شفاعت سے جو کے برابر ایمان رکھنے والے مسلمان جہنم سے نکال کر جنت میں داخل کیے جائیں گے، آپ ہی کی شفاعت سے ذرہ برابر ایمان رکھنے والے لوگ بھی جہنم سے نکال کر جنت میں داخل کیے جائیں گے، آپ ہی کی شفاعت سے رائی برابر ایمان رکھنے والے لوگ جہنم سے نکال کر جنت میں داخل کیے جائیں گے۔ رسول اکرم صلی اللہ علیہ وسلم کی یہ فضیلت اور شان ایسی ہے جس پر قیامت کے روز تمام انبیاء کرام بھی رشک کریں گے۔ فَلِلَّهِ الْحَمْدُ حَمْدًا كَثِيرًا طَيِّبًا مُبَارَكًا فِيهِ، قیامت کے روز سارے انبیاء کرام نفسی نفسی یعنی میری جان میری جان کہہ کر اپنی اپنی جان کی امان طلب کر رہے ہوں گے۔ اس وقت سید الانبیاء ہی ہوں گے جو ربی امتی یعنی اے رب میری امت، اے رب میری امت پکار کر اپنی امت کی بخشش اور سلامتی کی دعا مانگ رہے ہوں گے۔ اللہ تعالیٰ نے دنیا میں ہر نبی سے ایک دعا قبول کرنے کا وعدہ فرمایا تھا، تمام انبیاء اپنی اپنی دعائیں دنیا میں مانگ چکے ہیں، صرف ہمارے پیارے رسول اکرم صلی اللہ علیہ وسلم ہی وہ اکیلے رؤوف اور رحیم رسول ہیں جنہوں نے اپنی دعا امت کی شفاعت کے لیے محفوظ رکھی ہے، اور یہ بات صحیح مسلم سے پتہ چلتی۔ وہ ہمارے ہی پیارے رسول، ہمارے ہی رسول رحمت اور ہمارے ہی محسن رسول ہیں جو دنیا میں قیامت کا ہولناک منظر یاد کر کے اللہم امتی اللہم امتی پکار پکار کر آنسو بہاتے رہے اور امت کی مغفرت کی التجائے فرماتے رہے، یہ بھی مسلم کی روایت ہے۔ وہ ہمارے ہی محسن، ہمارے ہی آقا، ہمارے ہی شفیع رسول ہیں جنہیں اللہ تعالیٰ نے دنیا میں اس بات کا اختیار دیا کہ اگر وہ پسند کریں تو اپنی آدھی امت کو جنت میں لے جائیں اور اگر پسند کریں تو شفاعت کا حق محفوظ کر لیں۔ کروڑ ہا کروڑ رحمتیں ہوں اس رسول رحمت پر جس نے ہم جیسے گناہگاروں کے لیے شفاعت کا حق محفوظ کرنا پسند فرما لیا۔ کتنی محبت آتی ہے اس وقت اگر دل کی گہرائی سے آپ کہیں نا کہ اللہم صلی علی محمد، تو ایسے لگتا ہے کہ ہم نبی صلی اللہ علیہ وسلم کی محبتوں کا حق بھی نہیں ادا کر پائے۔ جب ان سے محبت ہوگی، جب ان کے طور طریقوں سے ہم راضی ہوں گے تو آپ دیکھیں گے کہ اس کے بعد اصل شکر گزاری آئے گی۔ تو مجھے تو یہ سب پڑھتے ہوئے محسوس ہو رہا ہے کہ اگر نعمتوں میں سب سے بڑی نعمت کہ ہمیں نبی صلی اللہ علیہ وسلم کا امتی بنایا، اس پہ ہی شکر کرتے رہیں تو میرا خیال ہے کہ زندگی ختم ہو جائے اور ہم کبھی بھی اس کا حق ادا نہ کر سکے۔ حقیقت یہ ہے کہ ایسے شفیع اور مشفع رسول کی امت سے پیدا فرما کر اللہ تعالیٰ نے امت محمدیہ پر وہ احسان عظیم کیا ہے کہ اگر اس امت کا ہر شخص ہر سانس کے ساتھ اپنے رب رحیم و کریم کا شکر ادا کرے تو زندگی کے آخری سانس تک حق کے شکر ادا نہیں کر سکتا۔ خاص طور پر مجھ جیسے گناہگار کو تو اس نعمت عظمیٰ پر اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے اور اپنے اوپر واجب کر لینا چاہیے، جس طرح نماز روزہ واجب ہے، جن کے دامن میں رسول رحمت کی شفاعت کے علاوہ کچھ ہے ہی نہیں۔ اللہ تعالیٰ کا شکر زبانی اور عملی دونوں طرح سے کرنا چاہیے. یعنی اب سوال ہوتا ہے نا شکر کریں کیسے, تو زبان اور عمل سے. زبانی شکر کیا ہے؟ اللہ تعالیٰ کی تحمید یعنی الحمدللہ کہنا, اللہ تعالیٰ کی تقدیس یعنی سبحان اللہ کہنا, تکبیر یعنی اللہ اکبر کہنا, اور تحلیل یعنی لا الہ الا اللہ کہنا. یہ کلمات ادا کیے جائیں, اللہ کا ذکر کیا جائے, اور مسنون دعاؤں کا کثرت سے اہتمام کیا جائے. عملی شکر یہ ہے کہ اللہ کی اس قدر عبادت کی جائے کہ انسان عبادت کرتے کرتے تھک جائے. کثرت سے نفل ادا کرنا, کثرت سے نفل روزے رکھنا, کثرت سے نفلی صدقہ و خیرات کرنا, کثرت سے قرآن مجید کی تلاوت کرنا, یہ سب عملی شکر کی قسمیں ہیں. ارشاد باری تعالیٰ ہے سورۃ نحل 114, وَاشْكُرُوا نِعْمَتَ اللَّهِ إِن كُنتُمْ إِيَّاهُ تَعْبُدُونَ, اللہ کی نعمتوں کا شکر ادا کرو اگر تم واقعی اس کی عبادت کرتے ہو. اللہ تعالیٰ سے ڈرنا, اس کی رضا حاصل کرنا, اس کی اطاعت اور فرما برداری کرنا, اللہ تعالیٰ سے تقوی اختیار کرنا بھی اللہ تعالیٰ کا شکر بجا لانے میں شامل ہے. اللہ تعالیٰ فرماتے ہیں سورۃ آل عمران 123, فَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تَشْكُرُونَ, اللہ کے حضور تقوی اختیار کرو, امید ہے تم لوگ شکر گزار بن کر رہو گے. بس ہم پر واجب ہے کہ ہم زبانی اور عملی دونوں طرح سے اللہ تعالیٰ کا شکر بجا لائیں, اور شکر بجا لانے کے لیے اللہ تعالیٰ سے درجہ ذیل الفاظ میں شکر کی توفیق بھی مانگتے رہیں. آپ سب مل کے یہ دعا پڑھیں, بڑی پیاری دعا ہے, اور اس وقت آپ اس کو دعا کی نظر سے بھی پڑھیں گے تو انشاءاللہ اللہ سے دعا ہے کہ ہمیں بھی شکر کرنا آ جائے گا. ربی اوزعنی ان اشکر نعمتک اللتی انعمت علی وعلی والدی وان اعمل صالحا ترضاه واصلح لی فی ذریتی انی تبت الیک و انی من المسلمین. اے میرے رب, مجھے توفیق دے کہ میں تیری اس نعمت کا شکر بجا لاؤں جو تو نے مجھ پر اور میرے ماں باپ پر کیا, اور یہ کہ میں ایسے نیک عمل کروں جن سے تو خوش ہو جائے اور تو میری اولاد کی بھی اصلاح فرما دے. میں تیری طرف رجوع کرتا ہوں اور میں مسلمانوں میں سے ہوں. سورۃ احقاف کی آیت 15, اور آپ پتہ یہ کس کی دعا ہے؟ حضرت سلیمان علیہ السلام کی. کثرت سے ایسی دعاؤں کو پڑھا کریں, مانگا کریں, اور آپ دیکھ رہے ہیں اس میں ماں باپ اولاد دونوں آ جاتے ہیں. عموماً دیکھیں ہمارے غم, ہماری خوشیاں, ہماری مصروفیات انہی رشتوں کے گرد گھومتی ہیں, تو جب شکر کرتے جائیں گے تو اللہ تعالیٰ انشاءاللہ باقی چیزوں کو بھی ہمارے لیے آسان کرے گا. یہاں پہ جو ایک شفاعت کے بارے میں عمومی بات چیت تھی وہ پوری ہوئی, الحمدللہ بنعمتہ تتم الصالحات. اس کے بعد اب انشاءاللہ تعالی ہم ٹاپک وائز حدیث پڑھا کریں گے, جس میں آپ نے ساتھ میرے دہرانا اور میں حدیث پڑھا کروں گی. جہاں مجھے محسوس ہوگا کہ یہ چیز آپ کے پڑھنے سے فائدے کی آپ کو, تو اس حدیث کو آپ لوگ میرے ساتھ دہرائیں گے انشاءاللہ. یہاں تک ذہن کلیئر ہے؟ کانسیپٹ پورا ہو گیا؟ یعنی جو شفاعت کے بارے میں کانسیپٹ تھا وہ پورا ہو گیا ہمارا. اب ہم اسی باتوں کو جو پڑھی ہیں اس کے دلائل ٹاپک وائز, جیسے ہم نے کل انڈیکس دیکھا تھا شفاعت کا بیان کون کرے گا, یعنی آپ کہہ لیں کہ جو امیج تھا وہ پورا ہوا, اب اس کے اندر کلرنگ ہو گئی, اور ہر موضوع کو ہم ایک ڈفرینٹ انداز سے دیکھیں گے, ٹھیک ہے؟ کوئی ابہام نہیں, اور اگر چھوٹے موٹے ہیں نا تو وہ ختم ہو جائیں گے انشاءاللہ. تو آئیے ہم پڑھتے ہیں. پہلا چیپٹر ہے بیسیکلی تعریف الشفاعتی, شفاعت کا مطلب. مسئلہ نمبر ایک, شفاعت کا مطلب کسی کے لیے سفارش کرنا ہے, خواہ اچھی ہو یا بری ہو. اب یہاں جو بات ہے اس کی دلیل موجود ہوگی. یہ اس بک کی بہت بڑی خوبی ہے کہ ہر بات مدلل ہے. تو جو بات اب کہہ دی, اب کوئی کہہ دے جی واہ یہ کیسے ہو سکتا ہے کہ سفارش کرنا ہے, تو اس کی دلیل دیکھیے. قرآن پاک میں دو جگہ آپ کو دکھتی ہے. سورۃ نساء 85 ہے, مَن یشفع شفاعتاً حسنتاً یکن له نصیب منہا وَمَن یشفع شفاعتاً سیئتاً یکن له کفل منہا وکان اللہ علی کل شیء مقیتا. جو شخص کسی کے لیے اچھی سفارش کرے گا, خواب و قبول ہو یا نہ ہو, اسے اس کے ثواب میں سے حصہ ملے گا, اور جو برائی کی سفارش کرے گا اسے اس کے گناہ میں سے حصہ ملے گا, اللہ تعالیٰ ہر چیز کا نگہبان ہے۔ نسائی میں ایک روایت ہے، ان معاویہ تبنی ابی سفیان رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال، آپ یہ جو حدیث کے لفظ ہیں نا آپ میرے ساتھ دہرائیں، کیونکہ آپ کہتے ہیں کہ حدیث پڑھنے پہ خوشخبری ہے کہ اللہ اس کے چہرے کو تر و تازہ رکھتا ہے۔ تو فیشیل کا ایک نیا طریقہ، کیا حدیث کے الفاظ، پہلی سند، تو سند ہوتی ہے جو متن ہے وہ آپ پڑھیں گے میرے ساتھ، اشفاؤ تو جرو۔ اب یہ دو لفظ ہیں، یہ آپ یاد بھی کر سکتے ہیں بعد میں، مطلب کیا ہے، سفارش کرو ثواب پاؤ گے، نسائی کی یہ روایت ہے۔ دوسرا مسئلہ، شرع میں شفاعت سے مراد قیامت کے روز ملائکہ، انبیاء اور اہل ایمان کا موحد گناہ گاروں کے لیے مغفرت کی سفارش کرنا ہے، جس کے بعد وہ جنت میں داخل ہوں گے۔ عن ابی سعید الخدری رضی اللہ عنہ قال مرفوعاً، قالا مرفوعاً کو چھوڑ دیجئے، وہ ابھی آپ کے لیول سے اوپر کی بات ہے، حدیث کے قسم ہے، فیقول اللہ عز و جل شفعت الملائکت و شفع النبیون و شفع المؤمنون ولم یبق الا ارحم الراحمین فیقبض قبضۃ من النار فیخرج منہا قوما لم یعملوا خیرا قط۔ مسلم کی روایت ہے، ابو سعید خدری سے روایت ہے کہ آپ نے فرمایا قیامت کے روز اللہ تعالیٰ سفارش فرمائے گا، فرشتے بھی سفارش کر چکے، انبیاء بھی سفارش کر چکے، اہل ایمان بھی سفارش کر چکے، اب کوئی باقی نہیں رہا سوائے ارحم الراحمین کے، چنانچہ اللہ تعالیٰ جہنم سے اپنی مٹھی بھر کر لوگوں کو نکالیں گے، یہ وہ موحد ہوں گے جنہوں نے کبھی کوئی نیک عمل نہیں کیا ہوگا۔ اس سے مسلم نے روایت کیا، اللہ دل بند ہوتا سوچ کے، اور یہاں سے آپ کو اللہ تعالیٰ کا رحم و راحمین ہونا سمجھ آتا ہے کہ نبی صلی اللہ علیہ وسلم، یہ نوٹ کر لیجیے جملہ، نبی صلی اللہ علیہ وسلم کی سفارش کی آخری حد کیا تھی اور اللہ کی کیا ہے۔ توحید اتنی بڑی دولت ہے کہ قطرہ برابر بھی دل میں کلمہ ہے ہی تھا لیکن اس کے بعد بھی ہوا نہیں۔ مجھے کل میری بھابھی تھی پرسوں شاید، تو ایک واقعہ سنا رہی تھی جو شاید آپ کو اس وقت فائدہ ہو، عربی واقعہ تھا، تو اس میں تو کہتے ہیں کہ ایک امام تھے، تو ان کے پاس ایک شخص آیا جو ریورٹ تھا، بہت رو رہا تھا کیونکہ اس کی ماں فوت ہو چکی تھی، تو کہنے لگا کہ یا شیخ یہ بتاؤ کہ میں تو قرآن سننا سمجھ گیا ہوں، تو کیا میری ماں آگ میں، کیونکہ وہ ایسی تھی، تو اس نے کہا کہ میری ماں کی ایک عادت تھی، اور وہ کیا تھی کہ کلمہ تو اس نے ویسے اسلام کا اظہار تو نہیں کیا ہوا تھا، لیکن جب میں نماز پڑھتا تھا نا تو میری نماز کے دوران وہ بھی میرے ساتھ پیچھے بیٹھ جاتی تھی، اور جیسے ہم تشہد پڑھتے ہیں نا اس طرح، یعنی منہ سے وہ باتیں بولتی رہتی تھی میرے بولنے کی یا میرے پڑھنے کی وجہ سے، جس طریقے سے میں بولتا تھا۔ تو کیا میری ماں کا کوئی ایسا عمل ہے جس پہ اللہ اس کو آگ سے نجات دے؟ تو کہتی خالد بن ابن باز ہی تھے، یہ آج کے دور کے آئمہ کرام میں سے کوئی تھے، تو کہتی وہ سوچ میں پڑ گئے، 15-20 منٹ آدھا گھنٹہ وہ سوچ میں ڈوبے رہے، پھر کہنے لگے کہ خوشخبری ہے تیرے لیے کہ تیری ماں آگ سے نکلے گی ضرور۔ کیوں؟ کیونکہ جب وہ تشہد میں پڑھتی تھی اشہد اللہ الہ الا اللہ و اشہد ان محمد رسول اللہ، تو اس پڑھنے کی وجہ سے بالآخر اللہ اس کو نکال دے گا۔ تب آپ دیکھیے آج ہم کتنے مفتی بنتے ہیں، یہ جہنمی، یہ کافر، یہ منافق، یہ کھا گئے، یہ پی گئے، یہ لوٹ گئے، یہ مر گئے، آپ کو کیا پتہ۔ تو یہ وہ لوگ ہیں، یہ جملہ لکھ لیں، اللہ ان کی شفاعت کرے گا آخر میں، جنہوں نے کبھی کوئی نیکی کی ہی نہیں، تو بظاہر ہے وہ لٹیرے، چور، ڈاکو، زانی، پاپی ہوں گے، تو آپ ان کو اللہ نہیں چھوڑ رہا، تو آپ کو مجھے کسی کے بارے میں کچھ برا کہنے کی کیا ضرورت ہے؟ تو کبھی بھی اپنی زبان سے بری بات نہ کہیں۔ یاد رکھیے یہ وہ چیزیں ہیں جو دین کو اور برا کرواتی ہیں اور دین داروں کو دوسروں سے اور دور کرواتی ہیں۔ اللہ تعالیٰ سے یہ دعا کریں گے کہ وہ ہمارے لیے اپنی فکر کرنا آسان کر دے، دوسروں کے لیے آپ اور میں کیا کریں، وہی کریں جو اللہ نے کم از کم 2-3 بار نبی صلی اللہ علیہ وسلم کے لیے فرمایا ہے، سورۃ کہف میں، سورۃ شورا میں بھی، کہ فلا اللہ کا باخ النفس کلا ساری ہے علم یومین و بحاظ الحدیث یا صفا، یعنی آج کے اس سیشن کے اینڈ پہ یہ چند جملے بولنے کی اجازت دے دیں، آپ اور میں کیوں لوگوں کو اس غلط عقیدے پہ رہنے دیں کہ ضرور وہ شرک پہ ہی مریں، وہ بدعت پہ ہی مریں، اور وہ بے نمازی ہو کے مریں، اور وہ زنا اور فحاشی کو بڑی بات ہی نہ سمجھیں؟ کیوں نہ میں اور آپ آج زندگی میں اپنا حصہ ادا کریں، اپنا حصہ ڈالیں، کیا کیا منتق دین پہنچائیں۔ ساری باتوں کا خلاصہ یہ ہے، آج گناہ گار کیوں گناہ گار ہے؟ کیونکہ دین سے دور ہے۔ نہ بے نمازی کیوں ہے؟ کوئی دین سے دور ہے۔ کوئی بے حیائی میں عورت کیوں پڑتی ہے؟ کیونکہ دین سے دور ہے. دیکھیے یاد رکھیے اللہ نے آپ کو مجھے جن بھی نیکیوں کا حکم دیا نا یہ ہماری فطرت میں ہے. رات کو ہم ایک شادی میں انوائٹیڈ تھے, ماشاء اللہ ہماری لنڈن سے ایک فیملی آئی ہوئی ہے, بہت ہی پیارے دین کا تعلق ہے. تو میں صرف اس سوچ کے ساتھ کہ جب جانا ہی ہے تو میں نے اپنے آنے میں ان کی چیزوں کو ایڈجسٹ کر کے, یعنی ایک بہت بڑا موٹیو تھا میرے لیے ان دنوں میں آنے کا. تو کل رات کو ان کی شادی تھی بیٹے کی, تو انہوں نے پی سی میں کی ہوئی تھی, لیکن پورا انتظام پردے کا, مرد الگ عورتیں الگ, میوزک نہیں, جو بھی وہ کرتا, لگے کل لڑکی والوں کا تھا, آج ان کے اپنے گھر میں ولیمہ ہے. تو آپ نے تھوڑا سا یہاں کا سچویشن دیکھی ہے, باہر روڈ پہ رش, چاروں طرف ڈرائیور اور مین روڈ پہ مرد, ایک جگہ آ کے گاڑی رک گئی. کیا اب اس سے آگے گاڑی میں جائیں گے تو ایک گھنٹہ لگے گا, پیدل جائیں یا سڑک ادھر سے مڑیں تو دو منٹ میں آپ اس کے انٹرنس میں چلے جائیں گے. ہم اتر کے وہاں سے ہال میں جانے لگے. اس وقت یہ جو بات آپ کو بتانے لگی ہوں, ظاہر ہے کہ پردے میں تھے ارد گرد مرد اور جو بھی تھے, تو میں وہاں سے گزرتے ہوئے کہہ رہی تھی, میرے ساتھ جو ساتھی تھے, میں نے کہا پردہ کتنی بڑی نعمت ہے. چونکہ پتا تھا وہاں پردہ ہے تو ہم نے فلی اپنے آپ کو ڈریس اپ کیا, اچھی خوشی سے تیار ہو کے گئے, ان سے محبت بھی, قربت بھی, ان کی خوشی ہماری خوشی, اور اللہ نے دیا حق, کوئی پہننے سے نہیں ہوتا. میں اس وقت یہ سوچی تھی اگر یہ میں نے پردہ سر سے پاؤں تک نہ کیا ہوتا تو جس حلیے میں اس وقت ہوں میں قدم بھی اٹھا سکتی تھی, میں تو گھٹ جاتی, زمین میں ڈوب پڑتی اور میں کمفرٹیبل ہی نہ ہوتی. تو پردہ اتنی بڑی نعمت ہے. تو فطرت کے اعتبار سے کوئی عورت نہیں چاہتی کہ اس کا جسم دکھے, ایسے ہی ہے نا. تو یہ چیزیں لوگوں کی فطرت کی پکار کو بھرنے کا طریقہ ہے, ان کو اللہ کی کتاب سے جوڑ دیں. انشاءاللہ کل ہم کافی زیادہ حصہ کور کریں گے. اللہ سے دعا کرتے ہیں کہ وہ خیر اور عافیت کا معاملہ کرے. جزاک اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالیٰ خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین.